भी के माही ने तो पहला इम्तहान तो उनका ये होगा। दूसरा इम्तहान ये होगा कि वो किस तरह से हजब इख्तलाफ को अपने साथ मिलाने की कोशिश करते हैं, इसलिए कि जो मसाइल हैं वो पूरे मुल्क के हैं, मसाइल पूरी कौम के हैं, इसलिए कि कौम का एतमाद उठ चुका है इस निजाम से, तो इस निजाम को अब डिलीवर करना होगा, वरना तो पाकिस्तान में जो अफरा तफरी के की गुंजाइश है, जो आसार नजर आ रहे हैं, उससे तो न सिर्फ जमहूरियत को खतरा होगा बल्कि पूरे निजाम को, बल्कि पूरी मुमलिकत को खतरा होगा।
बहुत शुक्रिया। मगर सर आपका क्या ख्याल है कि पाकिस्तान जो है वो मुतहम्मिल है? बहुत से लोग इस वक्त, मैं जनाब शुजाउद्दीन साहब को सुन रही थी और जो बाजुल्मा है वो सूद के बारे में भी बात करते हैं, पाकिस्तान की 3 दिन के लिए मंडी भी बंद होती है, फ्राइडेज को हमारी छुट्टी है, सैटरडे संडे इंटरनेशनल छुट्टी है, अफगानिस्तान को देखें, ये भी 4 दिन पहले की बात है, प्रेसिडेंट बाइडेन साहब के आने पे एकदम से अमेरिकन छोड़ के जाते हैं, आज उन्होंने बहुत सारे एडवांसिंग प्रोजेक्ट्स भी शुरू कर लिए, उन्होंने ना जगह से दरिया भी चला लिया, उन्होंने सोलर पावर का भी सिस्टम, IMF के भी वो मोहताज नहीं है, वो अपने अंदर खुद कफील होते जा रहे हैं, मगर पाकिस्तान क्या बात है कि अपने हमसाओं से भी नहीं सीखने का, चाहे वो इंडिया है, चाहे वो चाइना है, चाहे वो आज अफगानिस्तान ही क्यों नहीं है, दे आर नॉट रेडी टू लिसन फ्रॉम अदर्स, व्हाट इज द रीजन?
रीजन ये है बीबी, सबसे बड़ी वजह तो ये है कि वो जिन्होंने पाकिस्तान को यरगमाल बनाया हुआ है, उनको सिर्फ अपने मफाद से दिलचस्पी है, पाकिस्तान की कौमी मफाद से कोई दिलचस्पी नहीं है, और इसी यही वजह थी जो हमने आज से 50 वर्ष पहले आधा मुल्क गंवाया था। अपने मफाद पर, कौमी मफाद को जो तरजीह देते हैं, जो क़यादत तरजीह देती है, वो मुल्क तरक्की करते हैं। अफगानिस्तान बिलाशुबा तरक्की कर रहा है, और अब तो चीन ने ये भाप करके पाकिस्तान में तो मामला डामाडोल है, अब उन्होंने सीपैक को तर्क तो नहीं किया है, लेकिन वो अफगानिस्तान के साथ मिलके अब वो शाहरा बना रहे हैं जो उनको यूरोप तक ले जाएगी।
उन्होंने वो वाया ताजिकिस्तान और ऊपर से उज़्बेकिस्तान से होते हुए ताजिकिस्तान से होते हुए
अफगानिस्तान को रेल के जरिए से ईरान से मुंसलिक किया जा
रहा है, चाबहार तक,
और फिर वो चाबहार तक पहुंच जाएंगे, और गवादर की हैसियत फिर चाबहार के सामने सादगी हो जाएगी। तो हमें इन हकीकतों का इदराक नहीं है, दानिशवरों को तो है, वो जो मुल्क से हमदर्दी रखते हैं, जो मुल्क की फिक्र करते हैं, जो मुल्क के मुतालिक सोचते हैं, लेकिन वो जो इख्तदार के मालिक हैं, उनको अपने मफाद के आगे पाकिस्तान का मफाद, पाकिस्तान का कौमी मफाद कोई हकीकत नहीं रखता, और यही पाकिस्तान की तबाही और बर्बादी की सबसे बड़ी वजह।
बहुत शुक्रिया सर। मैंने आपको बिल्कुल कता कलामी नहीं की, जो आप नंबर एक तो मैं मुबारकबाद देना चाहती हूँ, आपके बारे शनासाई की अगली बुक भी आ गई जिसमें 2 चैप्टर्स का एडिशन है, जो कि इमरान खान साहब का दौर और उसके बाद का है।
वो बहुत दिलचस्प चैप्टर है, इसलिए एक तो इमरान का खाका मैंने लिखा है, फिर दूसरा जो चैप्टर है, जो दूसरा बाब है, वो ये है कि पाकिस्तान के मारूजी हालात के तहत मुझे क्यों जरूरत महसूस हुई इस नए।
ठीक सर मगर माजिद भाई आवाज बंद हो गई, आवाज बंद हो गई। हेलो जी, आप मेरे साथ हैं करामत भाई?
मैं बिल्कुल
अच्छा। अरे करामत भाई, मैं आपकी नॉलेज बहुत ज्यादा है, मगर मेरा ख्याल है कि हम लोग रेडियो, टेलीविजन और जो इंटरनेट के जरिए आम आवाम से वाबस्ता हैं, बाज़ औक़ात हम बेदरे बाज़ बातें कह देते हैं जो कि ज्यादा डैमेजिंग हो जाती हैं। मैं मानती हूं कि 71 की जिम्मेदारी फौज पे जाती है, मगर साहब उससे पहले से ये मामला तब से ही शुरू हो गया था जब लियाकत अली खान हयात थे, और मेरी नॉलेज उतनी नहीं, मगर मैं आप کیونکہ میں نہیں چاہتی کہ میں کسی ایسی چیز کا حصہ بنوں جو مخمصے میں اور لوگوں میں افراتفری میں اضافہ کرے. کیا وجہ تھی کہ اس وقت کے جو جنرل جن کو اپوائنٹ ہونا تھا ان کا ایکسیڈنٹ ہو گیا تھا؟ میں وجہ نہیں پوچھ رہی مگر دیر از سم بڈی بہائنڈ اٹ. اور پھر ایوب خان صاحب آ جاتے ہیں اور پھر اس کے بعد جو کچھ بھی ہوا, میں مانتی ہوں کہ وہ واقعہ ہوا تھا, مگر آپ اس چیز کو بھی یاد کر رکھیے گا کہ نریندر مودی صاحب نے پاکستان کبھی بھی اپنے معاملات کے لیے لڑ نہ سکا, ڈیفینڈ نہ کر سکا, مگر آپ اس دن کو یاد کریے گا جس دن نریندر مودی صاحب نے کہا تھا کہ یس آر ایس ایس جو تھی نا میں ہیڈ کر رہا تھا اس کو, اور بنگلہ دیش کو ہم نے کیسے الگ کروایا ہمیں پتا ہے. آپ کو پتا ہے کہ محترمہ اندرا گاندھی صاحبہ یہ کہا کرتی تھی کہ پاکستانیوں کا برین واش کرنے کے لیے ہماری فلمیں ہی کافی ہیں. آپ کو یہ بھی پتا ہوگا کہ جناب جو سکس پوائنٹس تھے جناب مجیب الرحمان صاحب کے, وہ بڑے سخت پوائنٹ تھے. اس وقت کی حکومت نے غلطیاں دونوں سائڈ سے تھی سر, ایک سائڈ سے غلطی نہیں تھی, ون یونٹ کو بھی توڑا تھا. پھر انہوں نے کہا تھا دو اسٹیٹ بینکوں, دو ملکوں کی دو الگ الگ کرنسیز ہوں, تو ایک ملک تو اگر وہ اکٹھے بھی رہتے تو ان کے چھ پوائنٹس میں ایک ملک نہیں تھا. تو یہ بڑی لمبی بحث ہے, مگر وہاں پہ میرا خیال ہے کہ آئی ٹیک ریسپانسبلٹی کہ بینگ اے ریڈیو ہوسٹ اور آپ سے بات کرتے ہوئے مجھے لوگوں میں یہ کیوس آگے سپریڈ نہیں کرنا چاہیے کہ بعض غلطیوں کے بیچ میں کچھ لوگوں نے عناصر نے رول پلے کیا, مگر ہمارے پالیٹیشنز کو 100% ریسپانسبل ٹھہراتی ہوں جو بھی صورتحال آج کی ہے, کیونکہ ان پالیٹیشنز نے ان کے کندھوں کے اوپر ناچنا چاہا یا ان کو اپنے کندھوں پر لے کر کے چلے, مگر ان کو بھی جب ان کے منہ کو خون لگ گیا تو ان کو بھی آج کوئی واپس بیرکس میں بھیج نہیں سکتا. میرا سر آپ سے
جو وقت کی سب سے بڑی ضرورت ہے,
جی سر جی سر,
اگر کسی ایک بیانیے پر تمام سیاسی پارٹیوں کو متفق ہونا چاہیے تو وہ یہی ہے.
تو سر میں یہی تو کہتی ہوں کہ جب ہم سٹرائکس کرنے میں ساری پارٹیز اکٹھی ہیں, ٹھیک, تو کیا بات ہے, یہ گلا نواز شریف صاحب کا بھی رہا, یہ گلا زرداری صاحب نے ہمیشہ مفاہمت کی سیاست کی, یہ گلا عمران خان صاحب کا بھی رہا, اور عمران خان صاحب جب تک پاور میں رہے, میرے پاس ان کے بیان ریکارڈڈ ہیں, میں بلکہ کور کرتی ہوں, وہ کہتے تھے فیصلہ کوئی اور نہیں کرتا, ہر فیصلہ میں کرتا ہوں. تو پالیٹیشنز کو جب جب اقتدار چاہیے تو انہوں نے ان کندھوں کا سہارا بھی لیا اور ان کو اپنے کندھوں پر بھی بٹھایا, مگر اب
وہ ان سیاستدانوں نے بٹھایا جن کو فوج اپنے کندھے دے کر اقتدار کی مسند پہ لے کے آئی تھی.
مگر سر یہ تو آپ نہیں کہہ سکتے, 2018 میں عمران خان صاحب کو بھی کندھا ملا تھا, آپ یہ تو اب ہم نہ کہنا تو بہت آسان.
عمران کے خلاف تو یہ الزام ہے نا, لیکن عمران نے پھر فوج کے ساتھ فوج کو پاکستان کی سیاست سے بے دخل کرنے کی جو کوشش کی اس کا انجام ہم نے دیکھ لیا.
نہیں انہوں نے اگر وہ ایکسٹینشن مزہ تو پھر تھا نا کہ وہ ایکسٹینشن نہ دیتے باجوا صاحب کو, مزہ تو پھر تھا نا کہ جب وہ وزیر اعظم تھے اور ان کے اوپر ان کی رفٹ کا ذکر آتا تھا تو عمران خان صاحب آ کے اوپنلی یہ کہتے تھے کہ نو ہر فیصلہ میں کرتا ہوں. جب ایون وہ امریکہ سے بھی آئے تھے تو ایک پوائنٹ اٹھا تھا کہ باجوا صاحب کو ریڈ کارڈ پر ٹریٹمنٹ دیا گیا, عمران خان صاحب کو نہیں دیا گیا, وہاں ان کی زیادہ مدارت ہوئی کیونکہ باجوا صاحب نے امریکہ کے بوٹ زیادہ چاٹے تھے, تو عمران خان صاحب نے کہا نہیں ہر فیصلہ میں نے کیا. بہرحال اس آرگیومنٹ میں ہم جاتے نہیں, مگر یہ سر مر جانا, میں نے اس دنیا میں تو بیٹھے نہیں رہنا, یہ حقائق ہیں. ہمارے پالیٹیشنز نے کسی بھی پارٹی کے ساتھ تھے تو ہمارے پالیٹیشنز نے اس ملک کے ساتھ غدر ضرور کیا, وہ میں مانتی ہوں کہ فوج نے بھی کوئی کسر چھوڑی نہیں, ٹھیک, تو آپ دونوں کو مورد الزام ٹھہرا سکتے ہیں,
سیاستدان بھی اور فوج بھی. میں جو میرا جو میرے بیانیے کا بنیادی عنصر ہے وہ یہ ہے کہ ہمارے سیاست پر جاگیرداری نظام مسلط ہے, اور جاگیرداری سوچ اور فکر جب تک حاوی رہے گی یہ چودراہٹ کا مسئلہ رہے گا, اور چودراہٹ کا مسئلہ جب تک رہے گا یہی ہوتا رہے گا کہ فوج سیاستدانوں کو مہروں کی طرح سے شطرنج کی بساط پر استعمال کرے گی. اس لیے سیاستدان فوج کی طرف دیکھتے ہیں, ان کو پاکستانیوں کو ایک طرح سے یہ ایمان کا حصہ بن چکا ہے کہ فوج ہی طاقت کا سرچشمہ ہے, جبکہ جمہوریت میں عوام طاقت کا سرچشمہ ہوتے ہیں. اور 8 فروری کے انتخابات میں عوام نے یہ اس مفروضے کو صحیح ثابت کر دیا کہ عوام کی طاقت کے آگے کوئی بھی مزاحمت دیر پا نہیں ہو سکتی. عوام کے سیلاب نے وہ تمام منصوبوں پر پانی پھیر دیا جو عمران خان کو اور تحریک انصاف کو ان انتخابات سے دور رکھنے کے لیے کی گئی تھی. اور اگر وہی عوامی طاقت اب بھی استعمال کی جائے اور صحیح طریقے سے استعمال کی جائے اور تمام سیاسی پارٹیاں اس کے ساتھ ہوں, اس کی پشت پناہی کریں, تو پاکستان میں وہ انقلاب آ سکتا ہے جس کی انتہا سے زیادہ ضرورت ہے. میں یہ سمجھتا ہوں اور میں یہ کہنے میں یہ کوئی بات نہیں سمجھتا کہ پاکستان اور فوج کا یہ اقتدار اعلیٰ پاکستان کی سیاست پر اب زیادہ عرصے تک ایک ساتھ نہیں چل سکتے.
بہت شکریہ سر. آج بڑے دنوں سے یہ شنید ہم سن رہے تھے کہ جو ریزرو سیٹس تھیں جس میں وومن اینڈ مائنورٹی سیٹس تھیں, ظاہر ہر پارٹی کا اختیار ہوتا ہے اور جتنے آزاد امیدوار تھے وہ وحدت المسلمین میں چلے گئے, مگر آج الٹیمیٹلی ان لوگوں سے غلطی ہوئی کہ ان لوگوں نے پہلے اپلائی نہیں کیا تھا ان ریزرو سیٹس کے لیے, اور پچھلے جب سے الیکشن ہوا تھا
وہ جو بیانیہ بنایا گیا ہے نا الیکشن کمشنر نے وہ غلط ہے.
اچھا.
یہ کہ آئین میں یہ اجازت ہے کہ آزاد امیدوار جب کسی پارٹی میں شامل ہو جائیں تو اس کے بعد وہ ریزرو سیٹوں کے حقدار ہو جاتے ہیں, وہ خواتین کی نشستوں کے بھی حقدار ہو جاتے ہیں اور اقلیتوں کے لیے مخصوص نشستوں کے بھی حقدار ہو جاتے ہیں. یہ تو چیف الیکشن کمشنر تو ظاہر ہے کہ اس کا رویہ شروع سے آخر تک یہ رہا ہے کہ وہ عمران دشمنی پر اور تحریک انصاف دشمنی پر تلا بیٹھا ہے, اور وہ جاتے جاتے اپنے تابوت میں آخری کیل ٹھوک گیا ہے.
سر آپ کو کیا لگتا ہے کہ یہ حکومت کتنا عرصہ چلے گی؟
میں تو چند مہینے دیتا ہوں, میں تو زیادہ سے زیادہ 6 مہینے دے سکتا ہوں اس حکومت کو, اور مجھے یقین ہے کہ 6 مہینے سے پہلے یہ خان متی کا جو کنبہ ہے نا یہ بیچ چوراہے پر پھوٹ جائے گا. خان متی نے یہ جو ہنڈیا پکائی ہے,
وہ کہتے ہیں نا سانجے کی ہنڈیا چوراہے میں پھوٹے گی,
وہ چوراہے پر پھوٹے گی اور سب اس میں شرمندہ ہوں گے. لیکن مشکل یہ ہے کہ یہ وہ لوگ جو مانگے تانگے کے اقتدار پہ حکومت کرنے لگے ان میں غیرت اور شرم کی اور حیا برائے نام بھی نہیں ہوتی.
سر ایک بات میں آپ سے پوچھنا چاہ رہی تھی, جیسے میری بہت بڑی ریزرویشن ہے کہ پاکستان میں بہت سارے وزرائے اعظم آئے جو آئی ایم ایف کے ساتھ کام کرتے رہے تھے, امپورٹڈ وزیر اعظم جناب شوکت عزیز امپورٹڈ وزیر اعظم آئے اور پاکستان میں رہنا, باہر کے ملکوں میں نوکریاں اور تنخواہیں ڈالرز میں لینا, اور اس کے بعد وقت پہ جانا پاکستان میں جا کے اعلی پوزیشنز کے اوپر کام کرنا, نوکری ختم ہو جانا اور پاکستان سے نکل کے واپس اپنے ٹھکانوں پہ پہنچ جانا. مگر اب میں نے یہ دیکھا ہے کہ پاکستان میں جو اس وقت پولرائزیشن ہے اس میں بھی بیرون ملک جو لوگ ہیں ان کو بڑا نقصان, انہوں نے بڑا نقصان پہنچایا. مثال کے آئی مائٹ بی رانگ, آپ نے مجھے کریکٹ کرنا ہے. مثال کے طور پہ کیونکہ ان کو تو فکر کوئی نہیں ہے, ڈالر میں تنخواہ مل رہی ہے, یوٹیوب کی آمدن بھی ڈالر میں آ رہی ہے, گھر بھی اچھا چل رہا ہے, دنیا کو بھی اچھا دیکھ رہے ہیں, بھگتیں گے تو پاکستان میں جو بیٹھے ہوئے وہ والے بھگتیں گے. مگر آپ امیجن کریں کہ بعض نیوز ایسی ہیں جن اور آپ بعض اوقات یوٹیوب پہ جا کے دیکھیں کہ کیپشن جو कवर किया होता है वो कैप्शन इतनी डिवाइडिंग कैप्शन होती है कि उसका उसके मटेरियल से कोई ताल्लुक भी नहीं होता। तो ये जो रिफ्ट्स क्रिएट कर रहे हैं, ये बाहर बैठे हुए लोग ज्यादा रिफ्ट्स क्रिएट कर रहे हैं। इफ आई एम रॉन्ग डू करेक्ट मी।
नहीं नहीं नहीं, मुझे ये बताओ कि बाहर बैठे हुए लोगों ने पाकिस्तान को नुकसान कैसे पहुंचाया है? नुकसान या नफा वो पहुंचा सकता है जिसके पास इख्तियार हो। जो बैरूने मुल्क पाकिस्तानी हैं उनके विचारों के पास तो कोई इख्तियार नहीं है, वो तो बल्कि अपना जरे मुबादला पाकिस्तान को भेजकर पाकिस्तान की मईशत को संभालते रहे हैं। और उसके सिले में उन्हें क्या मिला? उनको आज तक वोट का हक नहीं दिया गया और उनके हक के रायदही की मुखालफत करने वाले वही लोग थे जो आज फौज की रजा से और मदद से इख्तदार पर काबिज हो गए हैं। और इमरान खान ये जो दकिया नूसी तरीका इंतखाब है पर्ची डालने वाला, उसकी जगह पे वोटिंग मशीन लेकर आना चाहते थे जिसमें बैरून मुल्क पाकिस्तानियों को भी बहुत आसान हो जाता कि वो पाकिस्तान के इंतखाबात में हिस्सा ले सकें। उसकी मुखालफत करने वाले वही तमाम सियासी अनासर थे जो आज इख्तदार पर बिठाए गए हैं। तो पाकिस्तानी बैरून मुल्क पाकिस्तानियों ने क्या नुकसान पहुंचाया पाकिस्तान को? उन्होंने तो पाकिस्तान के लिए, ठीक है मैं मानता हूं कि कुछ सोशल मीडिया पर कुछ खबरें कुछ पोस्ट जो लगाई जाती हैं वो गुमराहकुन होती हैं उसमें, लेकिन उसमें इस एक ब्रश से पूरे बैरून मुल्क पाकिस्तानियों को बदनाम करना या उनको गैर मोतबर करार देना या उनको इसका जिम्मेदार करार देना कि वो पाकिस्तान की बर्बादी के जिम्मेदार है, मैं समझता हूँ कि ये बैरून मुल्क पाकिस्तानियों के साथ इंतहाई ज्यादती का अमल है।
बहुत शुक्रिया सर। एनीथिंग एल्स व्हाट यू वुड लाइक टू ऐड ऑन?
नहीं, आज मुझे वो फिर बिलावल भुट्टो की तकरीर में सुन रहा था जो उन्होंने कहा इल्जाम लगाया कि इमरान खान ने वो साइफर गवा के पाकिस्तान के राज अफशा कर दिए हैं, अगर वो साइफर किसी के हाथ लग गया तो वो हमारी कोर्ट समझ जाएगा। इस जाहिल को जो बरतानिया की मारूफ यूनिवर्सिटी में पढ़ा हुआ है ये इल्म नहीं है कि जो साइफर की कॉपी लोगों को दी जाती है वो कोडेड कॉपी नहीं होती, उस कोड में आता है मैसेज और उसके बाद उसको डीकोड किया जाता है और डीकोडेड कॉपी से हैं वो तकसीम की जाती है। अफसोस ये होता है कि ये शख्स पाकिस्तान का वजीर खारजा रहा है और वजीर खारजा की हैसियत में दुनिया भर में फिरता रहा है, दुनिया भर में ये ऐसी करता रहा है और अब फिर ऐन मुमकिन है कि ये अगर वजीर खारजा ना बने तो अब इस उम्मीद पर है कि उनके वालिद बुजुर्गवार सदर हो जाएंगे तो उनको फिर उन दुनिया भर में पाकिस्तान की नुमाइंदगी करने का हक मिल जाएगा। ये है मायार हमारे यहाँ सियासतदानों का। जाहिल बिल्कुल अपने आप को तालीम देने की कोई कोशिश नहीं करते।
बहुत शुक्रिया सर, बहुत शुक्रिया। मगर बिलावल भुट्टो ने बड़ा ये भी लाउडली कह दिया था कि जो कौन से लीक्स हुए थे जो पैसे के लिहाज से थे, दैट वाज अ जेन्युइन, पूरी दुनिया में हुए थे वो, क्या पैसे का
विकी लीक्स
नहीं सर, ये जो फॉरेन इन्वेस्टमेंट्स की थी जिसमें नवाज शरीफ साहब भी,
पनामा,
उन्होंने कहा था कि पनामा इज अ फैक्चुअल थिंग और पूरी दुनिया के लोगों के नाम छपे थे, बिलावल भुट्टो ने ये भी कहा।
लेकिन 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 क्या हुआ? वो लोग जिनके नाम जाहिर किए गए थे, जिनके असासे सब दुनिया के सामने लाए गए थे, वो तो आज पाकिस्तान के फिर हुक्मरान बने बैठे।
अल्लाह ताला मेरे पाकिस्तान का हामी और नासिर रहे,
पाकिस्तान पर अल्लाह ताला रहम करे कि इन लोगों से ये जो कूड़ा हम अपने कंधों पर एक अरसे से उठाए। फिर रहे हैं।
थोड़ा सा तो अपने लफ्जों को सॉ नहीं, थोड़ा सा सॉफ्ट रखें, हम भाई भाई हैं, कहीं ना कहीं एक दूसरे को सही करना है, पॉलिटिशियंस का और आपस का एक मामला है, वी हैव टू करेक्ट। मैं अगर अपने भाई को कूड़ा कह दूंगी या चोर कह दूंगी तो मेरा रिश्ता तो नहीं खत्म हो जाएगा। मेरा ख्याल है वी हैव टू फाइंड सम वे इन बिटवीन, वी गॉट टू बी लिटिल पोलाइट। थैंक यू वेरी मच।
ये तो इनक्योरेबल है बीबी, ये इनक्योरेबल, इनका कोई इलाज नहीं।
बहुत शुक्रिया जनाब, मेरे साथ करामतुल्लाह गौरी साहब, थैंक यू वेरी मच सर, खुदा हाफिज। साहब डगफोर्ड साहब ने ज़ीशान हामिद को मिल्टन की सूबाई सीट के लिए प्रोग्रेसिव कंजर्वेटिव को उम्मीदवार करार दिया है, और आपको पता ही है परम गिल को वक्फा की हुकूमत में इलेक्शन करने के लिए जो जगह खाली हुई थी, ये ज़ीशान अहमद हैं और वहां पे पॉलिटिकली बड़े एक्टिव भी हैं। इन्होंने 2020 में होने वाले मिल्टन के मेयर के इलेक्शन में शिकस्त खाई थी और इन्होंने सुमेरा अली से, परम गिल जो थी वो 1680 वोट से सुमेरा अली से जीते थे। ज़ीशान अहमद मिल्टन ने इंतहाई मकबूल सियासतदान है और सीनियर बड़ा बेहतरीन एनजी लिखे मूसा पढ़े खुदा, ठीक है, लोकल और रीजनल काउंसिल में रह चुके हैं, वंडरफुल मैन ज़ीशान, आई ऑलवेज गेट हिज ईमेल्स। ऑफकोर्स 8 साल टाउन काउंसिलर रहे हैं, 4 साल रीजनल काउंसिलर, और ऑफकोर्स ही इज बीन सिलेक्टेड के जनाब परम गिल क्योंकि फेडरल पॉलिटिक्स में जा रहे हैं कॉन्जर्वेटिव के साथ से उनको रिप्लेस करेंगे। डॉक्टर नाजिया रहमान हमारे इस सेगमेंट की स्पॉन्सर है, नाउ प्लीज गेट रेडी टू वेलकम शाजिया। डॉक्टर नाजिया रहमान फैमिली डेंटिस्ट है, शी डज हैव टू क्लिनिक्स। अगर आप ODSP पे हैं या बच्चों के स्माइल्स ऑनटेरियो का लेटेस्ट डेंटिस्ट्री के लिहाज से रुझान चेंज हो रहा है, आप इमेजिन कीजिएगा कि अगर आप असली जैसे इम्प्लांटेड दांत लगवाना चाहते हैं जिसमें कोई फड्डा ही ना रहे तो आपको जाना कहाँ होगा? डॉक्टर नाजिया रहमान के पास, शी इज एक्सेप्टिंग न्यू पेशेंट्स, 65 माउंट पेलियर स्ट्रीट के ऊपर डॉक्टर नाजिया रहमान, शी डज हैव टू क्लिनिक्स, 150 येलो एवंस बुलेवार्ड पे। प्रोग्राम साजोबाज का हवाला दीजिएगा, अ वंडरफुल डॉक्टर, मैं आपको यकीन दिलाती हूं कि यू विल बी मोर देन सेटिस्फाइड, विजिट डॉक्टर नाजिया रहमान। आप बताइए कि फीमेल डॉक्टर्स की जो केयर है दैट इज वेरी स्पेशल। नान कबाब हमारे स्पॉन्सर हैं, नान कबाब बेहतरीन खाने के लिए नान कबाब से मौका दीजिए नान कबाब को। दे हैव 7 लोकेशंस, कार्ब्रो मार्कम 1 के इलाके में जेन स्ट्रीट के ऊपर नान कबाब। इसके अलावा मिसिसागा में 2 लोकेशंस हैं, डाउनटाउन टोरंटो में नान कबाब, बेहतरीन एम्बियंस है, क्वालिटी क्वांटिटी ऑफ फूड, रज के खाओ तो बाकी कार नाल रह के आओ। 9052829797 माजिद भाई नुमान इजाज उनके ब्रदर जो हैं वो यहां पर एक प्रोग्राम करवाने जा रहे हैं, वेरी स्पेशल प्रोग्राम, मल्टी डिजाइनर ईद एग्जीबिशन है, रमजान 9 मार्च को शुरू हो रहा है, दिस इज इन द मंथ ऑफ रमजान, 17 मार्च को ये प्रोग्राम होगा मिसिसागा में मैथिसन रोड के ऊपर हिल्टन गार्डन्स इन में ये प्रोग्राम होगा जो 1870 मैथिसन पे है। और मैं जितने लिसनर्स हैं उनसे रिक्वेस्ट करती हूं कि आप 17 मार्च दोपहर को 12 बजे से लेके रात को 10, खाने पीने के गोलगप्पे भी होंगे, रोजे का भी इंतजाम होगा, अफतारी का वहां पे, तो आपने जाना कहाँ है? 1870 मैथिसन बुलेवार्ड मिसिसागा पे। अच्छा मजे की बात बताती हूँ, पाकिस्तान से बेशुमार डिजाइनर्स आर कमिंग, वेरी मेनी डिजाइनर्स आर कमिंग फ्रॉम पाकिस्तान एंड दिस विल बी समथिंग ग्रेट, ट्रस्ट मी इट विल बी समथिंग ग्रेट।
ईद के करीब
डिजाइनर्स देमसेल्व्स आर कमिंग, नॉट ईद के करीब, आई मीन अराउंड 22 डेज prior to Eid. 9 से रमजान शुरू हो रहा है, दिस इज हैपनिंग ऑन 17th of March, ठीक है, सॉरी
11-12 रोजा होगा, यानी 7-8 रोजा होगा,
पागल, आठवां रोजा होगा, आठवां
रोजा,
आपने रोजे रखने नहीं ना इसलिए, मैं जी तो अभी से एक रोजा याद है, मुझे एक रोजा याद है, 9 से शुरू होगा, आठवां रोजा 17 मार्च नू, दोपहर 12 बजे से लेकर रात के 10 बजे तक, तो इसकी कोई वेबसाइट नहीं लड़को तुम लोगों ने दी? मैं वेबसाइट इसकी मेरे पास नहीं है, मगर मेरी कोशिश होगी इस बच्चे का मैं नंबर भी आपके साथ शेयर कर सकूं। दिस इज अ गोइंग टू बी अ ग्रेट प्लेस, 17th March एग्जीबिशन बाय डिजाइनर्स, नंबर ऑफ डिजाइनर्स कमिंग फ्रॉम पाकिस्तान। ये पाकिस्तान फैशन पाकिस्तान लाउंज, FPL फैशन पाकिस्तान लाउंज इस प्रोग्राम का नाम है। स्टे ट्यून्ड, FPL फैशन पाकिस्तान लाउंज, ठीक, 17 मार्च 12 से लेकर रात को 10 बजे तक। जी माजी थैंक यू।
स्पॉन्सर्स के पैगाम विल बी राइट बैक।
यू आर लिसनिंग टू WTOR 770 AM यंगस्टाउन टोरंटो।
अपनी कम्युनिटी का सब तो वड्डा वधिया क्वालिटी वाला ते सब तो पुराना सोडी फर्नीचर हर घर दी पहचान बन चुकी है।
ओ फिर बने भी क्यों ना, क्योंकि बेडरूम सेट, सोफा सेट, मैट्रेसेस, डाइनिंग टेबल, डेकोरेटिव आइटम्स, गल कीजिए सारे घर दा फर्नीचर वधिया क्वालिटी ते डिस्काउंटेड प्राइस ते मिल जांदा सोडी फर्नीचर तो 3 साल ले नो ब्याज।
142 कैनेडी रोड ब्रैम्पटन 9058747171।
मुनफरिद लवाजमात के साथ बनाइए अफ्तार का हर पकवान खास। यही नहीं, रियल कैनेडियन सुपरस्टोर पर कम कीमत में पाएं सभी कुछ। रियल कैनेडियन सुपरस्टोर की जानिब से आप सबको रमजान मुबारक।
यह फार्मेसी से छेती नाल कीता गया एक असेसमेंट है। 2018 तो हुण तक 80,000 तो वध नर्सां दी भर्ती है। यह देखभाल है जदों अते जिथे तुहानू इसकी लोड़ होवे। ontario.ca/yourhealth ते जाके उस सारे तरीके वेखो जिन्हां राही असीं तुहानू देखभाल नाल जोड़ रहे हां। इस दी अदायगी ontario सरकार वल्लों कीती गई है।
की तुसी अपने घर अते ऑटो इंश्योरेंस दे रिन्यूअल करवाना चाहते हो ते तुसी चंगी कीमत भी तलाश रहे हो, ता फिर घबराउण दी लोड़ नहीं। तुसी जाओ ऑल स्टेट एजक एजेंसी दे राजा मुदसर कोल। तुसी एक घर ते दो कारा दी इंश्योरेंस करवा के इना तो $1,775 दी बचत भी कर सकते हो। हुणे संपर्क करो राजा मुदसर नू 6472903773 यानी 6472903773।
ट्रकिंग वाले वीरो ध्यान नाल सुनो, ट्रक जिद्दां दा भी चलाउंदे हो मैनुअल जां ऑटोमैटिक, क्विक ट्रक ल्यूब चेते आही ना रखियो। ट्रक दी बढ़िया सर्विस लई क्विक ट्रक ल्यूब लाओ जी। तीजी लोकेशन भी खोलती है, एग्जिट 579 फ्रॉम हाईवे 401 इन नापनी। आहो जी, कोई अपॉइंटमेंट नहीं, ड्राइव थ्रू फैसिलिटी, एग्जिट 579 फ्रॉम हाईवे 401 इन नापनी। क्विक ट्रक ल्यूब द वन स्टॉप शॉप, 519-622-0660 या quicktrucklube.com। QTL बिकॉज वी केयर।
फैशन पाकिस्तान लाउंज लेकर आ रहे हैं मिसिसागा में एक रोजा मल्टी डिजाइनर ईद एग्जीबिशन 24। 12 पाकिस्तानी डिजाइनर्स के लेटेस्ट एंड यूनिक आर्टिकल्स जो ईद पर बनाएंगे आपको सबसे मुनफरिद। इतवार 17 मार्च दोपहर 12 बजे से रात 10 बजे तक। प्लीज डू कम ओवर हिल्टन गार्डन इन 1870 मेडिसन बुलेवार्ड मिसिसागा। डोंट मिस इट।
टेलीटाइम इलेक्ट्रॉनिक्स LEDs और होम अप्लायंसेस की हॉटेस्ट और ब्रांडेड रेंज के साथ 0% फाइनेंस गारंटी और लोएस्ट प्राइसेस और फ्री डिलीवरी इन GTA। तो इंतजार कैसा, अभी विजिट करें टेलीटाइम ब्रैम्पटन 280 रदरफोर्ड रोड या स्प्रिंगडेल स्क्वायर शॉपिंग सेंटर या इटोबिको 1770 एल्बियन रोड या 9909 मार्कम रोड। मजीद तफसीलात के लिए कॉल करें 9054551666। टेली टाइम इलेक्ट्रॉनिक्स।
भाई सस्ता लाला, इंज कर तू 6 दी बजाय 5 ले ला।
ओहो सल्ला भैन जी, कैनेडा आ गए तुसी, इत्थे सब्जियां पिछे बारगेन करन दी लोड़ नहीं, क्योंकि एशियन फूड सेंटर ते वधिया फ्रेश ग्रोसरी, फ्रूट्स, दाला, सब्जियां सब कुछ बहुत घट कीमत विच मिलदा।
ए है जी एशियन फूड सेंटर, इंडो कैनेडियन ग्रोसरी, फल फ्रूट दाला सब्जियां दी वन स्टॉप शॉप। नाले साडे कोल इंडिया वाले भांडे प्लेटां बाटियां सब कुछ मिलदा। साडी सारियां ही लोकेशंस ते सोहणियां सोहणियां रखड़ियां दी बेशुमार वैरायटी भी है। एशियन फूड सेंटर दियां Ontario विच 9 locations विचों जिथे मर्जी आ जाओ।
जी साहब इंद्रजी वेलकम बैक अगेन एंड 5:33 हमारी घड़ी में हो चुके हैं। जल्दी से लेके चलूंगा मैं आपको कहां पर। हाँ जी, खबरों की जानिब वही आएंगे पास। शाहजी मलिक जी अस्सलाम वालेकुम रहमतुल्लाह, कैसी हैं
आप? वैसे ही क्या हाल है?
वाह खैर है जी।
फर्स्ट क्लास। आप देख रहे थे मैचेस पीएसएल के वीकेंड पे या नहीं देख रहे थे?
इधर उधर करके नजर तो जाती है,
नजर जा रही थी। हाँ, वो लाहौर कलंदर्स की इतनी बुरी परफॉर्मेंस चल रही है ना, लोगों ने उनको कहा है फैन ये क्रिकेट श्रिकेट आपके बस की बात नहीं है, ये ना खेलो धमाल डालो कलंदर बनो। हाँ,
लस्सी शस्सी पियो जो
कलंदर बनो धमाल झमाल डालो। तो उनको ये मशवरे मिल रहे हैं,
बुरी हुई उनके साथ।
हाँ
कोई एक भी जीते वो
मुश्किल ही है, मुझे तो कोई नजर तो नहीं आ रहा। और आपकी जो लीफे हैं वो ठीक हैं और आपके और वो
चैंपियंस?
अच्छा चैंपियंस, ओके चलो ठीक है, चलो ठीक है।
रैप्टर भी अच्छे हैं,
रैप्टर मरे उन्होंने, रैप्टर मरे,
रैप्टर
खत्म कर दिया सारे को।
सारे को
है?
हाँ जी।
ओहो,
हम तो मारते हैं तो बहुत मारते हैं।
हाँ बहुत मारते हैं, फिर किसी को आगे पीछे देखते नहीं।
और जब पिटाई होती है हमारी तो बड़ी बुरी तरह पिटाई होती है।
हाँ तब भी हम देखते नहीं आगे पीछे, हमें कितनी मार पड़ रही है,
फिर हम मुंह छुपा लेते हैं।
अच्छा अच्छा अच्छा, मुंह छुपाने के लायक रहता नहीं है ना, मुंह दिखाने के लायक रहता है,
मुंह दिखाने के लायक रहे।
हाँ जी हाँ जी, चलो ठीक,
परवानी
परवानी अमित भाई, बड़े जो है ना ये पहन को इतने मिल रहे हैं, इनको कोई फर्क नहीं पड़ रहा।
तो आप क्या,
हम जीत रहे हैं कि
हार रहे हैं ना हम?
हाँ,
तो आपने कहा मुझे आपका वो चीज याद आती, बस सर्दी और बेइज्जती अगर महसूस करो तो,
हाँ अगर ना करो तो जितनी ना करो उतनी नहीं महसूस होगी। बट ठीक है, चलो ठीक है, हमारे पाकिस्तान में भी कुछ ऐसे ही चल रहा है, बिल्कुल रुस्सी महसूस नहीं कर रहे, सारी सीटों पे कब्जे किए हैं, बिस्ती बिल्कुल महसूस नहीं कर रहे हैं।
ये भी मेरी
हाँ सारी
तू कहाँ आ गया?
हाँ, ऐसी तैसी
आ गया।
लॉ क्या चीज है? लॉ क्या होता है? डिग्री तो डिग्री है, चाहे जेली है चाहे नकली है चाहे असली है, उसी तरह लॉ क्या है, होए ना होए। तो बस ये चल रहा है, ठीक है जनाब। पूरी कौम भी कलंदर बनी हुई ना, लाहौर कलंदर की तरह।
हाँ जी, हाँ जी,
ठीक है जी, वैसे हो रहा है। अच्छा जनाब खबरें आज हमारे पास बहुत ही खतरे में नाक है, ठीक है जी, और बहुत ही अंदर की खबरें हैं और ऐसी खतरे में नाक हैं जो जाहिर है कि आपने कहीं और नहीं सुनेंगी, जो हमारी स्पेशलिटी है कि हम सिर्फ आपके पास लेकर आते हैं। तो आप जरा इनको गौर से सुना करो, क्योंकि इसके अंदर बहुत सारी रिसर्च भी होती है और बहुत सारे ऐसे स्टोरीज होते हैं जो कि जाहिर है कि नहीं आपको सुनने को मिलेंगे। अच्छा जनाब, बड़ी बुरी हुई ट्रूडो साहब के साथ वीकेंड के ऊपर, इटालियन प्राइम मिनिस्टर आई हुई थी, आपको पता ही, हमने बताया था, जॉर्जियो मेलोनी आई हुई थी, वहां पे एक इवेंट चल रहा था वहां पे ट्रोंडो के अंदर, वहां पे वो अंदर जाके बात करना चाहते थे, कोई बैठना चाहते थे, ये सैटरडे इवनिंग की बात है। तो वहां पे 200 से 300 के करीब प्रो पैलेस्टीनियन प्रोटेस्टर्स जो हैं वो जमा हो गए, क्योंकि जाहिर है वो बहुत ज्यादा नाराज हैं ट्रूडो साहब की जो पैलेस्टाइन के ऊपर पॉलिसी है उसके ऊपर। इन्होंने जाना था आर्ट गैलरी ऑफ ऑन्टेरियो के अंदर, तो जितना भी मेन एंट्रेंस और आगे पीछे के एंट्रेंसेस थे उन सबके ऊपर प्रोटेस्टर्स आ गए और जो है उन्होंने कहना शुरू कर दिया कि ट्रूडो साहब जो है आप फंड कर रहे हैं ये जो जीनोसाइड चल रहा है गाजा के अंदर, तो वो सारा इवेंट जो है फिर इनको कैंसिल करना पड़ा। अच्छा, इस मौके के ऊपर जो है इंटरनेशनल डेवलपमेंट मिनिस्टर अहमद हुसैन साहब जो है वो मेन एंट्रेंस से एंटर होना चाहते थे, क्योंकि वो मुसलमान भी हैं, तो उनको लगा कि शायद ये मेनू छट देंगे, लेकिन लोगों ने कहा जी नहीं, तुम लिबरल पार्टी का हिस्सा हो और तुम लोग सब जो है मिले हुए हो। उनको बड़ी सख्त किस्म की उन्होंने बातें की, उन्होंने कहा कि तुम्हारे हाथ जो है उनके अंदर ऊपर खून लगा हुआ है, वो रेड है, और जो है ये तुम कॉम्प्लिसिट हो इस जीनोसाइड के अंदर अपनी गवर्नमेंट के साथ। उनको भी काफी बातें करनी पड़ी, लेकिन बहरहाल जी के बाद में पता चला कि मेलोनी साहब जो हैं वो साहिबा बैठी हैं ट्रूडो साहब के साथ, उन्होंने बहुत सारी बातें जो हैं वो डिस्कस की हैं, उसके अंदर एक मिडल ईस्ट क्राइसिस भी था, उन मतलब ये इन्होंने की डिस्कस किया होगा वो सानू नहीं पता, लेकिन बहरहाल डिस्कस जरूर की है, ठीक है जी। अच्छा जनाब, ट्रूडो साहब जो है वो नॉर्दर्न ऑन्टेरियो में भी थे, हेल्थ के ऊपर बात कर रहे थे, और उन्होंने आपको पता ही है कि लास्ट मंथ $3.1 बिलियन जो है हेल्थ केयर डील जो है वो प्रीमियर फोर्ड जो है खासतौर पे हमारे ऑन्टेरियो के उनके साथ ये की थी। उन्होंने कहा था जी कि इस डील में 3 ईयर्स में आपको एक्सेस मिलेगा टू प्राइमरी हेल्थ केयर सर्विसेज, और आपका ये जो बहुत ज्यादा हॉलवे वेट टाइम बढ़ गया है इसको भी कम करने में, क्योंकि आप जो है हायर कर सकेंगे लोगों को ताकि आपकी ये मुश्किलें जो है वो कम हो। ये बात कर रहे थे हेल्थ साइंसेज नॉर्थ में, और वहां पे कह रहे थे कि मुझे पता है कि हमें बहुत ज्यादा ऑन्टेरियो के अंदर स्टाफ चाहिए है, डिफरेंट रीजन की डिफरेंट नीड्स हैं, और हमने जो ये जो फंड का قائم کیا ہے 200 بلین کا، یہ نیکسٹ 10 ایئرز میں بہت ساری اس طرح کی جو پرابلمز ہیں ان کو ختم کرے گا. ایڈیشنل 30 انڈر گریجویٹ اور 41 پوسٹ گریجویٹ جو اسپاٹس ہیں وہ بھی انہوں نے کہا کہ کریٹ کی جائیں گی نوسم یونیورسٹی کے اندر، تاکہ یہ جو ڈاکٹرز کی شارٹیج ہے اس کو ختم کیا جا سکے. اس کے علاوہ جو کاربن پرائسنگ ہے اس کے اوپر بھی ان کے بات کی. اچھا، اب جو کاربن پرائسنگ ہے ان کے اوپر بڑی ان کو مشکلات کا سامنا ہے، جیسے کہ خاص طور پہ سسکیچون کے اندر. سسکیچون کے جو پریمیئر ہیں اسکاٹ مو، انہوں نے تو کہا جی کہ ہم خلی ولی، صحیح انہوں نے کہہ دیا ہے خلی ولی، کہ ہم تو بالکل مانیں گے نہیں کسی طرح کی بھی یہ جو کاربن پرائسنگ کی بات فیڈرل گورنمنٹ کر رہی ہے. اور وہ کہتے ہیں جی کہ فیڈرل گورنمنٹ نے کہا کہ ہم تو آپ کو اس کے اوپر ریبیٹس دیتے ہیں. وہ کہتے ہیں جی ریبیٹس ریبیٹ بھی نہیں چاہیے، اپنے کول رکھو اپنے ریبیٹ، ہم بالکل وی ول اسٹاپ پیئنگ کاربن ٹیکس انٹائرلی اینڈ نو ریبیٹ ایکولس ٹو نو ٹیکس. تو بس ہم نے آپ کی بات. تو یہ اب جو ہیں، ایک طرف ہیلتھ کیئر کی پالیسی پہ لوگ خوش ہیں، دوسری طرف یہ کاربن پرائسنگ کے اوپر لوگ خوش نہیں ہیں. تو یہ کافی ٹروڈو صاحب کی ذرا تھوڑی سی جو ہیں ہمارے جنتو ٹروڈو صاحب کی مشکلات چل رہی ہیں. ہاں جی، آج فیڈرل بائی الیکشن ہو رہا ہے جی ڈرہم کے اندر، کیونکہ جو سیٹ ہے یہ خالی ہو گئی تھی. جو فارمر کنزرویٹو پارٹی کے لیڈر تھے ایرن اوٹول صاحب، آپ کو پتا ہی ہے کہ اپوزیشن کے لیڈر تھے اگست 2020 سے فروری 2022 تک، لیکن لاسٹ سپرنگ میں انہوں نے اپنی یہ سیٹ چھوڑ دی تھی. یہ سب سے پہلے الیکٹ ہوئے تھے 2012 میں، اور پھر انہوں نے ان کو کہا گیا تھا کہ یہ لیڈ کریں گے فیڈرل کنزرویٹو پارٹی کو، لیکن جب یہ الیکشنز میں نہیں جتا سکے تو انہوں نے پارٹی کو چھوڑ دیا تھا. جمیل جوانی لائر اور کامنٹیٹر ہیں، وہ ریپلیس کر رہے ہیں ان کو، ایرن اوٹول صاحب کو. اور لبرل نامینیشن جو ہے وہ رابرٹ راک ہے، کاؤنسلر تھے سکوگ اونٹاریو کے اندر. پہلے تو وہ کنزرویٹوز کے لیے لڑنا چاہتے تھے، پھر انہوں نے کہا جی کہ نہیں میرے ویلیوز ان کے ساتھ نہیں ملتے، تو لبرل پارٹی کو پھر انہوں نے جوائن کیا. اس کے علاوہ این ڈی پی نے یہاں سے نامینیٹ کیا ہے کرس بورگیا کو، جو کہ پریزیڈنٹ رہے ہیں ڈرہم ریجنل لیبر کاؤنسل کے. آپ کو پتا ہی ہونا چاہیے کہ یہ جو رائڈنگ ہے یہ فار دا لانگسٹ پیریڈ سنس 2004 یہ کنزرویٹو اسٹرانگ ہولڈ تھی. تو اب پتہ نہیں ہے کہ کنزرویٹو اس کو پھر سے جیتتے ہیں کہ نہیں جیتتے ہیں. دا باڈی شاپ کمپنی جو ہے جی، اس نے اب کریڈیٹر پروٹیکشن جو ہے اس کے لیے اب فائل کیا ہے. انہوں نے کہا جی کہ ہماری جو پیرنٹ کمپنی تھی اس نے ہمیں بڑا توکھا دیا ہے. جو مین ان کی کمپنی تھی سارا پیسہ لے کے نس گئے ہیں. کہتے ہیں جی کہ اپنا سارا وہ جو ہے پیسہ لیتے گئے اور ہمارے پاس اتنے بھی پیسے نہیں چھوڑے کہ ہم وینڈرز کو پے کر سکیں. اور جب بھی ہم ان سے پوچھتے تھے تو وہ کہتے تھے کہ نہیں، یہ جو ہے پیمنٹس ہولے ہولے آئیں گی کریڈیٹرز کے پاس، کیونکہ ہمارا جو کیش ہے اس کو ذرا ہم اپنے پاس رکھنا چاہتے ہیں. تو اس سے یہ جو کچھ بھی انہوں نے پالیسی کی 3.3 ملین ڈالرز کے ڈیٹ میں چلی گئی دا باڈی شاپ. اور اب وہ کہہ رہے ہیں جی کہ کینیڈا کے اندر دے آر شٹنگ ڈاؤن 33 آف اٹس 105 اسٹورز. تو ظاہر 33 اسٹور شٹ ڈاؤن ہوئیں گے، تو اگر اس میں اگر چار چار بندے بھی ہیں تو آپ سوچیں کہ ان ایمپلائمنٹ اور بڑھ جائے گی آپ کی. ٹھیک ہے جی، ایسے ہے. آج بڑا جو ہے کل بلکہ بڑا خوشی کا دن تھا ٹرمپ صاحب کے لیے، کیونکہ یو ایس جو سپریم کورٹ ہے اس نے ریجیکٹ کیا ہے یہ کولوراڈو جو اسٹیٹ تھی اس کی جو تھی ایفرٹ تھی کہ ٹرمپ صاحب جو ہے اس کا نام ریموو کیا جائے اسٹیٹ ریپبلکن پرائمری بیلٹ سے. انہوں نے کہا کہ آپ ایسا بالکل نہیں کر سکتے، ہر کسی کا حق ہے کہ وہ الیکشن لڑ سکتا ہے. اور یہ بالکل جو ہے انہوں نے یہ جتنے بھی جسٹسز اس بینچ پہ بیٹھے ہوئے تھے انہوں نے یونینیمسلی یہ جو انہوں نے لے کر یہ رولنگ آئے تھے ڈسمبر 19 کو اس کو ریورس کیا تھا، جس میں کہ انہوں نے کہا تھا جی کہ ان کا نام جو ہے ہٹایا جائے انڈر 14th Amendment آف کانسٹیٹیوشن، جس میں کہ یہ کہا جاتا ہے کہ انڈیویجلز بالکل پبلک جو آفس ہے وہ ہولڈ نہیں کر سکتے اگر وہ انسرکشن اور ریبیلین کے اندر انوالو ہوتے ہیں. آپ کو پتا ہی ہے کہ ٹرمپ صاحب کو کہا جاتا ہے کہ یو ایس کیپٹل ہل کے اوپر جو اٹیک ہوا تھا January 6, 2021 کو، اس کو انہوں نے انسائٹ اور سپورٹ کیا تھا. وہ کہتے ہیں جی میں نے بالکل نہیں کیا تھا. اپنے آج انہوں نے اپنا جو ان کا خود کا سوشل میڈیا پلیٹ فارم ہے ٹروتھ، اس کے اوپر انہوں نے لکھا بگ ون فار امریکہ، رولنگ اینڈز ایفرٹس ان جو ہے وہ یہ والا جو ہے جو ان کے خلاف یعنی کہ رولنگ جو دی گئی تھی اٹ اینڈز ناؤ. اچھا، اس کے بعد کیا ہوا جی کہ انہوں نے پھر اپنی شروع کی جو ہے وہ کیمپین شروع کی، ویسے تو کر ہی رہے تھے اور زوروں سے کی، اور اب انہوں نے جو ہے وہ کہتے ہیں جی کہ میں کولوراڈو، الینوائے اور مین کے اندر اپنی زور شور سے شروع کرنے لگا ہوں، اور آج ہے منڈے، کل ہے سپر ٹیوزڈے. سپر ٹیوزڈے وہ ہوتا ہے جس میں موسٹ آف دا جو اسٹیٹس ہوتی ہیں یو ایس اے کی، وہ پریزیڈینشیل پرائمریز جو ہیں وہ رن کرتی ہیں، تو اس کے اندر ٹرمپ صاحب اب فل فلیج جو ہیں وہ کر سکیں گے. اس سے پہلے جو ہے ٹرمپ صاحب کے لیے بڑی اچھی خبر یہ رہی ہے کہ انہوں نے جو تین فائٹ کی ہیں اسٹیٹس مشیگن، میزوری اینڈ ایڈاو، ان تینوں کے اندر یہ جیتے ہیں، اور اپنی جو ان کی بڑی کلوز ایل آئی تھی نکی ہیلی ان کو انہوں نے ہرایا ہے، اور لگ یہی رہا ہے کہ یہ اب جو بائیڈن صاحب ہیں ان کو بھی بہت سخت قسم کا دیں گے، کمپٹیشن دیں گے. حالانکہ بائیڈن صاحب جو ہیں وہ بڑے ہیں کانفیڈنٹ ہیں، وہ کہتے ہیں کہ میں جیتوں گا ٹرمپ سے، لیکن لگ نہیں رہا نہ ہی سروس جو ہیں ایسی کوئی بات بتا رہے ہیں. ایسوسیٹڈ پریس کی یہ نیوز ہے جی، اور یہ بڑا شفٹ آیا ہے، میجر شفٹ امریکہ کی جو یو ایس جو اسرائیل پالیسی ہے اس کے اندر، ناٹ ریلی دا پریزیڈنٹ ہمسیلف، ناٹ ریلی بائیڈن صاحب، لیکن جو ان کی وائس پریزیڈنٹ ہیں کمالا ہیرس، انہوں نے بڑا ویکینڈ کے اوپر کھینچا ہے اسرائیل کی گورنمنٹ کو، اور انہوں نے کہا ہے جی کہ یہ امیڈیٹ سیز فائر کی طرف جانے کی ضرورت ہے، ایٹ لیسٹ فار سکس ویکس، یعنی کہ ایک ٹیمپرری سیز فائر چاہیے، اور اس وقت کرنٹلی ہم اسی چیز کو ڈسکس کر رہے ہیں جب تک کہ سارے ہاسٹیجز جو ہیں وہ واپس نہ آ جائیں، اور اسرائیل کو یہ انشور کرنا پڑے گا کہ فلسطینینز کو ڈگنیٹی اور سیلف ڈیٹرمنیشن جو ہے اس کے ساتھ اپنے علاقے کے اندر رہنے دیں، اور وہاں پہ ایڈ جانے دیں، اور ان کو نئے بارڈرز کھولنے پڑیں گے. اچھا، اس کے اوپر جو ہے بڑا اسرائیل میں ریئیکشن آیا. آج ایز وی اسپیک ڈی سی کے اندر پہنچے ہوئے ہیں بنجامن نتنیاہو کے بڑے کلوز جو ایل آئے ہیں بینی گینٹس، سینٹرلسٹ پولیٹیکل رائیول ہیں ویسے تو نتنیاہو صاحب کے، لیکن وہ جو ہیں یہ جو غزہ میں وار چل رہی ہے اس کو بڑا وہ کرتے ہیں. اس میٹنگ کے اندر ابھی تک پتا چلا ہے کہ یہ جو میٹنگ ہو رہی ہے یہ بینی گینٹس کے ساتھ کمالا ہیرس کی، اس کے اندر سیکرٹری آف اسٹیٹ اینتھنی بلنکن، نیشنل سیکیورٹی ایڈوائزر جو مڈل ایسٹرن جو کوآرڈینیشن ٹیم کے اوپر بیٹھتے ہیں بریٹ میکگرڈ، جیک سلیون وائٹ ہاؤس نیشنل سیکیورٹی ایڈوائزر، یہ سب بیٹھے ہوئے ہیں اس وقت ان کے ساتھ، اور یہ دیکھنا چاہتے ہیں کہ یہ تو یہ بڑا ہی اس کو ایک چینج سمجھا گیا جب اس نے کمالا ہیرس نے ویکینڈ پہ کہا کہ امیڈیٹ سیز فائر جو ہے وہاں پہ ہونا چاہیے، کیونکہ یہ امریکن پالیسی ہی نہیں ہے، یہ بائیڈن ایڈمنسٹریشن کی پالیسی ہی نہیں. آپ کو پتا ہی ہے کہ یونائیٹڈ نیشنز میں بھی بہت دفعہ سیز فائر کی بات آئی ہے تو بائیڈن ایڈمنسٹریشن نے اس کو نہیں مانا ہے. ایک بہت بڑا سکینڈل جو کہ آج ساری دنیا میں جو ہے وہ دیکھا گیا اور ٹویٹر کے اوپر کافی بڑا اس کا ٹرینڈ بنا رہا، وہ ہے ایک 38 منٹ کی آڈیو ریکارڈنگ جس کے اندر جو جرمن کچھ ملٹری کے آفیشلز ہیں وہ بات کر رہے ہیں کہ یہ ٹورس مسلز ہم کو ان کو دینا چاہیے یوکرین کو کہ نہیں. کریملائن نے اس کے اوپر جو ہے وہ ظاہر ہے کہ بڑا ریئیکشن شو کیا ہوا ہے. اس کے اوپر بات کرتے ہوئے جو جرمن ڈیفنس منسٹر ہیں بوریس پسٹوریس، انہوں نے کہا جی کہ ویسے تو میں کنفرم کرتا ہوں کہ یہ ایئر فورس کے آفیشلز ہیں جو آپس میں بات کر رہے ہیں اور ان کو انٹرسپٹ کیا گیا تھا، لیکن کیا یہ ساری کی ساری بات اوریجنل ہے، اس کو ٹیمپر نہیں کیا گیا، اس کے بارے میں انہوں نے بات نہیں کی. یہ جو چار آفیشلز ہیں یہ بات کر رہے ہیں کہ یہ جو لانگ رینج مسلز ہیں ٹورس جو ہیں، اگر ان کو بھیجا گیا تو یہ کیسے بھیجا جائے گا، اس میں جو ہے وہ یوکرینینز کو کتنی زیادہ سپورٹ دینے کی ضرورت ہے، ان کو کتنی ٹریننگ دینے کی ضرورت ہے، اور اس کے اندر جو ہے جیسے کہ یو کے جو ہے وہ کوائٹلی ان کی ہیلپ کر رہا ہے کہ ہم بھی ایسے، یہ اس طرح کی بہت ساری ملی جلی باتیں جو ہیں اس 38 منٹ آڈیو لیک کے اندر ہیں. اور یہ تو اس کے اوپر کریملائن نے کہا ہے کہ یہ شو کرتا ہے کہ ایک کلیکٹو ویسٹ جو ہے وہ ہمارے اگینسٹ وار کر رہا ہے، اور یہ رشین، لیکن جرمن گورنمنٹ نے اس کو رشین ہائبرڈ اٹیک کیا کہا ہے جرمنی کے اوپر. انہوں نے کہا جی کہ یہ جرمنی کو خراب کرنا چاہتے ہیں، اس کا نام خراب کرنا چاہتے ہیں، اور اس کو یورپین یونین میں بدنام کرنا چاہتے ہیں. کریملین کے سپوکس پرسن دمیتری پیشکوف نے آج رپورٹرز کے ساتھ بات کرتے ہوئے کہا جی کہ ود ان بنسویئر جو ہے جرمن ملٹری ہے، اس کے اندر یہ باتیں ہو رہی ہیں کہ کس طرح سے رشیا کے اوپر اٹیک کیا جائے، تو یہ جو ہے بالکل ٹھیک نہیں ہے. لیکن یہ جو ٹورس مسلز کا ہم نے آپ کو سارا قصہ سنایا تھا کہ جو جرمن چانسلر اولاف شولز ہیں انہوں نے کہا ہے کہ ہم بالکل ارادہ نہیں رکھتے ہیں کہ ہم یہ ٹورس مسلز جو ہیں یہ یوکرین کے اندر بھیجیں گے. بہرحال جی اس کے اوپر جو ہے کافی زیادہ یورپ کے اندر جو ہے وہ کھلبلی مچی ہے کہ یہ پوری کی پوری ریکارڈنگ جو ہے یہ لیک کیسے ہوئی ہے. جرمنی کے اندر ہی جو جی ڈی ایل ٹرین ڈرائیورز ہیں جی، انہوں نے اب 35 آور کا اسٹرائک جرمنی کے اندر اناؤنس کیا ہے، اور انہوں نے کہا جی کہ نہ تو آپ ہمارے پے اچھی دے رہے ہو نہ ہمارے آورز ریڈیوس کر رہے ہو تو ہم بالکل کام نہیں کریں گے. جی ڈی ایل جو ہے ان کے باس کلاس ویلسکی نے کہا ہے کہ अगर हमारे साथ ये टॉक्सिन के फॉल्टर हो गए तो नेक्स्ट टाइम हम 48 आवर्स का भी बिल्कुल आपको नोटिस नहीं देंगे। इसके अलावा जो स्पेन है वहां पे भी बहुत सारे जो वर्कर्स हैं दे आर गोइंग आउट फॉर 3 डेज ऑन 24 आवर स्ट्राइक, यानी कि पूरे यूरोप में ये स्ट्राइक्स जो हैं वो चल रही हैं। स्पेन में उन्होंने कहा जी कि मार्च 1, मार्च 4 और मार्च 12 को हम जो है बाहर रहेंगे, और इसमें उन्होंने कहा जी कि रेनफे जो ड्राइवर्स हैं जो कि रिप्रेजेंट करते हैं स्पेनिश यूनियन ऑफ रेलवे ड्राइवर्स को, वो जो है बिल्कुल काम नहीं करेंगे क्योंकि हमारी जो एम्प्लॉयमेंट के जो प्लान्स हैं उनको आपने ठीक तरह से नहीं चलाया। लंदन के अंदर भी जनाब जो ओवर ग्राउंड स्ट्राइक्स हैं वो स्टार्ट हो गई हैं और ये 2 दिन रहेंगी 48 आवर्स मार्च 4 और 5 को, और इसके अंदर वो कह रहे हैं जी कि हम बिल्कुल काम नहीं करेंगे, लेकिन ये बहुत बड़ी स्ट्राइक है क्योंकि ये इम्पैक्ट करेगी अवेंटी, वेस्ट कोस्ट, क्रॉस कंट्री, ईस्ट मिडलैंड रेलवेज, वेस्ट मिडलैंड ट्रेन, जीटीआर, एल लीनियर, साउथ ईस्टर्न, एसडब्ल्यूआर, ट्रांस पेने ट्रेन, तो काफी डिस्ट्रप्शन जो है यहां पर रहेंगी। इसके अलावा फ्रांस के अंदर भी ये डिस्ट्रप्शन चल रही हैं, एले दे फ्रांस बस जो है और मेट्रो स्टेशन जो है उन्होंने कहा है कि बसें जो है वो बिल्कुल नहीं चलेंगी। 7 मंथ वैसे ये स्ट्राइक जो है उन्होंने अनाउंस की थी फरवरी 5 को, और उन्होंने कहा था जी कि अगर हमारी मांगे ना पूरी की गई तो सितंबर 9 तक रहेगी। इसके अंदर पेरिस ओलंपिक्स जो होने वाले हैं अभी 2024 के, उसके अंदर बड़ी लोगों को जो ऑर्गेनाइजर्स है परेशानी हो गई है कि अगर ट्रेनें नहीं चलेंगी और मेट्रो बसें नहीं चलेंगी तो फिर जो टूरिस्ट आ रहे हैं उनको ओलंपिक जो वेन्यूज हैं उसमें पहुंचने के लिए बहुत ज्यादा मुश्किलें आएंगी। वॉशिंगटन पोस्ट की जनाब आज की रिपोर्ट है और ये बहुत ही ज्यादा आई ओपनर है क्योंकि इन्होंने जो है सारे का साला एक डॉक्यूमेंट जो कि छापा था द इंटरसेप्ट ने उसकी इन्होंने भी प्रोब बिठाई है, और इनको पता चला है कि न्यूयॉर्क टाइम्स जैसे बड़े अदारे में जर्नलिस्ट जो कि प्रो पैलेस्टीनियन स्टांस रखने वाले थे उनको बुलाया गया, उनसे क्वेश्चनिंग की गई, उनको कहते हैं अलेजली हरास किया गया और उनसे पूछा गया कि तुम लोग जो है ये किस तरह की रिपोर्टिंग जो है कर रहे हो, जिसके ऊपर दुनिया के जर्नलिस्टों ने आज बहुत शोर मचाया कि अगर न्यूयॉर्क टाइम्स जैसे अदारे जो हैं वहां पे भी इस तरह का हरासमेंट रहेगा और उनकी लोगों की ओरिजिन और एथनिसिटी और रेस के ऊपर जो है उनसे जो है एम्प्लॉयमेंट ली जाएगी या उनको रखा जाएगा तो फिर दुनिया में फ्रीडम ऑफ एक्सप्रेशन कैसे चलेगा। न्यू गिल्ड ऑफ न्यूयॉर्क की जो प्रेसिडेंट है सुजैन डी कवेरा, उन्होंने एक लेटर लिखा है टाइम्स के पब्लिशर एंड चेयरमैन एजी शिल्सबर्गर को, और उन्होंने कहा जी कि ये बिल्कुल ठीक नहीं है, जो लोग भी प्रो पैलेस्टीनियन कोई बात करने की या कुछ करने की कोशिश करते हैं उनको बुलाया जाता है, उनसे क्वेश्चनिंग की जाती है, उनसे पूछा जाता है कि तुम्हारे अलावा इसके अंदर कौन से लोग जो है वो शामिल हैं, और उनसे डिमांड की जाती है कॉपीज के जो तुम्हारे प्राइवेट टेक्स्ट हैं जो कॉन्वर्सेशन के तुम्हारे कॉलीग्स के साथ या तुम्हारे वर्क प्लेस पे या जो तुम कर रहे हो आपस में बात वो सारे के सारे दिखाए जाए जो कि बिल्कुल प्राइवेसी के अगेंस्ट हैं। वो कहते हैं जी कि ओवर 20 टाइम्स जो एम्प्लॉयज थे यानी कि टाइम जो ग्रुप है उसके जो एम्प्लॉयज थे उनको जो है बुलाया गया, उनसे क्वेश्चनिंग की गई। न्यूयॉर्क टाइम्स की जो स्पोक्स पर्सन है बहरल उन्होंने इस चीज को बिल्कुल डिनाय किया, उन्होंने कहा जी कि नहीं इंटरनल ईमेल हमने एक भेजी थी और हमने इनको इसलिए इंटरव्यू नहीं किया था कि ये इनकी मिडिल ईस्टर्न अफिनिटी है, हमने तो इसलिए किया था क्योंकि इन्होंने बहुत सारी चीजों के अंदर क्लियरली जो हमारी एडिटोरियल रेड लाइंस हैं उनको क्रॉस किया था। ये जो लीक थी ये प्रोब कर रही थी इंटरसेप्ट, और वो काफी सारे लोगों के साथ बात कर रहे थे इंटरसेप्ट वाले, और वो कह रहे थे कि यहां पे जो मेजर जो इन्वेस्टिगेशन की जा रही थी वो उसके अंदर शो किया जा रहा था कि बहुत ही ज्यादा जेंडर बेस्ड वायलेंस जो अटैक्स हो रहे थे वहां पे गाजा के अंदर उसके ऊपर जो स्टोरीज की जा रही थी उसके ऊपर जो ये लोग क्वेश्चन उठा रहे थे कि इसकी क्या क्रेडिबिलिटी है, और यानी कि जाहिर है कि वो जो थे कुछ लोग जो हैं वो पैलेस्टाइन के हक में बोल रहे थे और कुछ जो थे उसके अगेंस्ट थे, तो उसके ऊपर उनसे पूछा जा रहा था कि तुम्हारे क्या सोर्सेज हैं। बहरहाल जी ये बहुत बड़ा स्कैंडल जो है न्यूयॉर्क टाइम्स का सामने आया है जिसको कि उनके अपने दूसरे बड़े अखबार वॉशिंगटन पोस्ट ने आज सारा किया है। ये पूरी की पूरी लीक्स जो हैं ये वो कहते हैं जी वीक लॉन्ग या हमारे जो इन्वेस्टिगेशन थी उसके बाद सामने आई है जिसमें कि टारगेट किया गया था मिडिल ईस्टर्न और नॉर्थ अफ्रीकन बैकग्राउंड्स के जो एम्प्लॉयज थे उनको, और इसीलिए सुजैन डी कवेरा ने ये लेटर लिखा था, और अब वो कह रहे हैं जी कि ये इसके ऊपर एक प्रोब बिठाने की जरूरत है। बहरहाल जो टाइम ग्रुप है उसने डिफेंड किया, उन्होंने कहा कि नहीं हमने कुछ भी गलत नहीं किया, किसी को रेशली टारगेट नहीं किया, कोई जो ये कहा जा रहा है कि ये बड़ी डिस्ट्रक्टिव विच हंट है कोई विच हंट नहीं है, और ये जो कुछ भी किया गया ये ठीक है। बहरहाल काफी शोर इसके ऊपर मचा है। دنیا کے اندر, اور ظاہر ہے کہ اس کے اوپر اب اور بھی پروب بٹھائی جائے گی. دس پارٹ آف دا پروگرام از بینگ براٹ ٹو یو بائی راجا بادشاہ جی. آپ کو پتا ہی ہے کہ وہ کہتے ہیں کہ جی میں رائٹ کوریج لے کر آتا ہوں آپ کے پاس, تو رائٹ کوریج کے لیے اگر آپ کو راجا بادشاہ جی کے پاس جانا ہے تو آپ ان سے ضرور سمپرک کریں. آل اسٹیٹ کے ساتھ ہوتے ہیں اور ان کے ساتھ پاس بہت اچھے پیکجز ہوتے ہیں. ان کا نمبر ہے 6472903773. اوکے جی, پاکستان کے اندر آپ کو پتا ہی ہے کہ شہباز شریف صاحب جو ہیں ہی ہیز بیکم ناؤ دا 23rd پاکستان پرائم منسٹر. بہت سارے دنیا کے جو لوگ ہیں, جو لیڈرز ہیں, انہوں نے آج ان کو مبارک باتیں دیں, اور جن لوگوں نے ان کو مبارک باتیں دی ہیں ان کے اندر جو ہیں کراؤن پرنس جو ہیں سعودی عربیہ کے ایم بی ایس وہ ہیں, یو ایس امبیسڈر ٹو پاکستان جو ہیں ڈونلڈ بلوم, یو کے فارن سیکرٹری ڈیوڈ کیمرون, پیلسٹینین پریزیڈنٹ محمود عباس, تاجکستان کے پریزیڈنٹ امامولی رامون, ملیزین پرائم منسٹر انور ابراہیم, ٹرکش پریزیڈنٹ جو ہیں اردوغان, ایرانین پریزیڈنٹ, ان سب نے ان کو بہت زیادہ مبارکباد دی ہیں. یہ جو آج یہاں پہ ووٹنگ ہوئی تھی اس میں 201 ووٹس انہوں نے لیے تھے, انہوں نے اور ان کے ساتھ 7 ایلائز جو تھے پی پی پی, ایم کیو ایم پی, پی ایم ایل کیو, بی اے پی جو کہ بلوچستان عوامی پارٹی ہے, باپ, بی پی ایم ایل زیڈ جو کہ پی ایم ایل ضیاء الحق گروپ ہے, استحکام پاکستان پارٹی, نیشنل پارٹی, ان سب نے جو ہے ان کو دوسری دفعہ شہباز شریف صاحب کو پریمیئر چنا ہے. انہوں نے اس سے پہلے سرو کیا تھا April 11, 2022 سے August 2023 میں ان پی ڈی ایم کی گورنمنٹ, اور اب یہ جو ہیں دوسری دفعہ پرائم منسٹر بنے ہیں. لیکن امریکن گورنمنٹ نے کہا جی کہ ہم دیکھنا چاہیں گے کہ رول آف لا جو ہے یہاں پہ رہے, اور ہم جو نئی گورنمنٹ آ رہی ہے اس کے ساتھ مل کے کام کرنا چاہیں گے. الیکشن کمیشن آف پاکستان نے جناب آج پھر سے ایک اور بڑا دھچکا دیا ہے پی ٹی آئی کو. انہوں نے کہا جی کہ پی ٹی آئی بیکڈ یہ جو سنی اتحاد کاؤنسل ہے اس کو بالکل بھی ریزرو سیٹس آف ویمن اور مائنورٹیز کی جو سیٹس ہیں وہ بالکل نہیں مل سکتی ہیں. آپ کو پتا ہی ہے کہ پی ٹی آئی نے کیونکہ ان سے جو ان کا الیکشن سمبل لے لیا گیا تھا اور پھر وہ انڈیویجولی سارے ان کے لیڈرز جو تھے وہ لڑے تھے, تو ایز اے ریزلٹ ایز اے پارٹی نہیں لڑے تھے, تو اب نیشنل اور پروونشل اسمبلیز میں بیٹھنے کے لیے انہوں نے الائنس بنایا تھا سنی اتحاد سے. لیکن انہوں نے کہا جی ای سی پی نے کہ یہ جو 5 ممبر ان کا بینچ تھا ہیڈڈ بائی چیف الیکشن کمشنر راجا سلطان سکندر راجا, تو انہوں نے کہا کہ نہیں ایسا یہ لوگ نہیں کر سکتے ہیں. یہ جو ڈیسیجن تھا یہ 4-1 کی میجورٹی سے آیا تھا. اسی پی پنجاب کے جو ہیڈ تھے حسن بھروانہ وہ نہیں اس کے اندر بیٹھے تھے, اور انہوں نے کہا تھا کہ یہ بالکل غلط ہے, اور انہوں نے اپنا رائٹ ریزرو کیا تھا February 28 کو, اور اس کے بعد پھر آج یہ جو ہے ای سی پی نے کہا کہ ایسا نہیں ہو سکتا. یہ جو 77 ریزرو سیٹس تھیں ان کو وہ کہتے ہیں جی کہ ہم صرف دوسری پولیٹیکل پارٹیز جو ہیں ان کو دیں گے, جو سنی اتحاد کاؤنسل جو ہے وہ اس کو نہیں دیا جا سکتا کیونکہ وہ نان کیوریبل پروسیجرل لیگل ڈیفیکٹس ہیں اس کے اندر, اور یہ وائلیٹ کرتے ہیں کانسٹیٹیوشن کو. انہوں نے آرٹیکل 51(6) کا حوالہ دیتے ہوئے کہا کہ یہ ساری کی ساری ریزرو سیٹس جو ہیں ان پولیٹیکل پارٹیز کو دی جاتی ہیں جو الیکشنز کنٹیسٹ کرتے ہیں, اور جو نہیں کرتے ہیں ان کو نہیں دیے جا سکتے ہیں. تو یہ جناب آج ایک اور انہوں نے جناب ان کے خلاف فیصلہ دیا ہے. نیشنل اسمبلی کا جو سیشن ہوا ہے جی اس کے اندر بی بی زرداری جو ہیں انہوں نے جو کے پی کے چیف منسٹر ہیں امین علی امین گنڈا پور, جس میں کہ انہوں نے کہا تھا کہ May 9 کے رائٹس کے اوپر ایک پروب بٹھانے کی ضرورت ہے, اس پہ جوڈیشل کمیشن ایک بٹھایا جائے, اس کو انڈورس کیا ہے بی بی زرداری نے. اور انہوں نے کہا جی کہ میں ارج کرتا ہوں پرائم منسٹر شہباز شریف صاحب کو بھی کہ چیف جسٹس آف پاکستان قاضی فائز عیسیٰ جو ہیں ان کو بھی کہا جائے کہ وہ ایک انویسٹیگیٹو کمیشن بنائے تاکہ ان رائٹس کے بارے میں پتا چل سکے کہ کیا ہے. اس کے علاوہ انہوں نے کہا جی کہ پی ٹی آئی اور تمام پارٹیز جو ہیں لیکن پھر ان کو اس کمیشن کی جو فائنڈنگز ہوئیں گی اس کو ماننا پڑے گا, اور سب سٹیک ہولڈرز کو انہوں نے کہا جی کہ ایک نیشنل ریکنسیلیشن چارٹر کی طرف آپ جائیں تاکہ جو ہے سب ملک کو اس مشکل سے نکال سکیں. انہوں نے اپنے جو اپوزیشن بینچز پہ لوگ بیٹھے تھے ان کو فرینڈز کہا کے کہا کہ جو فرینڈز بیٹھے ہوئے ہیں ادھر اپوزیشن بینچز پہ ان کو میں کہتا ہوں کہ نیشنل پولیٹیکل پالیسیز ہم کو بنانے کی ضرورت ہے, پاکستانی قوم جو ہے وہ ہماری پولیٹیکل لیڈرز کی جو ان فائٹنگ ہے اس سے تنگ آ چکی ہے, اور اگر اتنی کوئی ایک پارٹی اچھی ہوتی اس ملک میں تو لوگوں کو کا جو مینڈیٹ ہوتا وہ صرف ہیویلی ایک پارٹی کی طرف جاتا, और वो एक पार्टी को जिताते हैं। और चूंकि इस मुल्क में एक पार्टी नहीं जीती है, जो रिजल्ट्स हैं इलेक्शन के वो बहुत मिक्स्ड रहे हैं, तो इसलिए हम सबको मिलकर इस मुल्क के अंदर जुडिशियल और इलेक्टोरल रिफॉर्म्स लाने की जरूरत है, ताकि नेक्स्ट टाइम ताकि कोई भी ये आवाज ना उठा सके अगर शहबाज शरीफ जीतता है या कि आपका कैदी नंबर 804 जीतता है। तो पायन, पाकिस्तानी कौम ने तो ओवरवेलमिंगली पीटीआई को वोट्स दिए थे, क्या बात कर रहे हो आप, जरा आंखें खोलो, क्या बात है, सो रहे हो क्या, या तबीयत ठीक नहीं है, बीमार हो आप तो फॉर्म 47 पे चल रहे हो, फॉर्म 45 जो है उसको आप मान ही नहीं रहे हो उसके रिजल्ट्स, तो मतलब है कैसे चलेगा फिर। बहरहाल उन्होंने यही कहा जी कि पाकिस्तानी कौम ने एक पार्टी को क्लियर मैंडेट नहीं दिया। चलो जी ठीक है, तुम्हारी गल मान लेनी है क्योंकि तुम बीवी जरदारी हो। पीटीआई के जो सेक्रेटरी जनरल हैं उमर अयूब खान साहब, उन्होंने भी आज कहा है कि ये जो साइफर केस है इसके अंदर भी एक जुडिशियल कमीशन बिठाने की जरूरत है, जिसके अंडर इमरान खान और शाह महमूद कुरैशी साहब को 10 ईयर्स ईच की सजा दी गई है। आज पार्लियामेंट हाउस के बाहर बात करते हुए उमर अयूब खान ने कहा कि ये जो सीक्रेट केबल है ये कोई इतना बड़ा मसला नहीं होता है, और अगर इसके लिए किसी को खींचने की जरूरत है तो इनके जो प्राइम मिनिस्टर साहब के मिलिट्री सेक्रेटरी को खींचने की जरूरत है, उनके पास ये सारी चीजें होती हैं, ये प्राइम मिनिस्टर के पास चीजें नहीं होती हैं, लेकिन कौम को बताना कि मुल्क के खिलाफ क्या साजिशें हो रही हैं ये कोई गलत काम नहीं होता है। इसी तरह से जो पीटीआई के न्यूली इलेक्टेड चेयरमैन है बैरिस्टर गौहर खान, उन्होंने भी कहा है जी कि बिल्कुल ये सही कह रहे हैं उमर साहब कि ये जो चीजें होती हैं ये मिलिट्री सेक्रेटरी के पास होती हैं, तो प्राइम मिनिस्टर को और उसके फॉरन मिनिस्टर को आप इस चीज के ऊपर सजा कैसे दे रहे हैं, मिलिट्री सेक्रेटरी को क्यों नहीं पकड़ रहे हैं, उनसे क्यों नहीं भेज रहे हैं। इसके अलावा उन्होंने बहुत ज्यादा एतराज किया ये जो एट पार्टी अलायंस इस वक्त बना है इसके अंदर पार्लियामेंट के अंदर, और उन्होंने कहा जी कि इस तरह से लोग अगर इनके ऊपर ट्रस्ट ही नहीं करेंगे तो ये कंट्री जो है ये आगे की तरफ कैसे करेगा। इससे पहले जो असद कैसर साहब थे उन्होंने भी कहा था जी कि एक जुडिशियल कमीशन बिठाने की जरूरत है जिसमें कि पता चले कि ये सारा कुछ जो है मामला क्या हुआ है, कौन जीता है, कौन हारा है, किन से सीटें जो है वो ली गई हैं। तो मैंने एक दिन पहले भी कहा था जब इलेक्शंस हुए थे, मैं अब भी कह रही हूं कि ये इलेक्शंस आज मैं फिर से रिपीट कर रही हूं मजद भाई के सामने, ये जो गवर्नमेंट है सितंबर और अक्टूबर तक चल गई तो बड़ी बात है, अक्टूबर के बाद फिर शायद नए इलेक्शंस भी हो सकते हैं या फिर ये गवर्नमेंट टॉपल हो सकती है, कुछ भी हो सकता है, लेकिन ये 5-6 महीने चलेगी बस, सितंबर तक अगर चल गई तो बड़ी बात है, चलेगी नहीं ये तो ऐसे है क्योंकि लोगों के अंदर अभी भी बहुत ज्यादा गम और गुस्सा है। पीएमएलएन के जो ख्वाजा आसिफ साहब हैं उन्होंने आज बीबी जरदारी को बिल्कुल एंडोर्स किया क्योंकि उन्होंने एक डिमांड की है, उन्होंने कहा जी कि जो 12 जो फेडरल मिनिस्ट्रीज होती हैं उसमें से 10 जो हैं वो प्रोविंसेस को देने की बिल्कुल जरूरत है, और ये बीबी जरदारी बिल्कुल ठीक कह रहे हैं कि खासतौर पे एजुकेशन और हेल्थ की जो मिनिस्ट्रीज हैं वो जो हैं सूबों को दी जाए ताकि फेडरल गवर्नमेंट के ऊपर बोझ कम रहे और ज्यादा खींचा जा सके प्रोविंशियल गवर्नमेंट्स को अगर वो टारगेट्स पूरे ना करें। उन्होंने कहा जी कि पीपल्स पार्टी जो थी वो इलेक्शंस के अंदर थर्ड आई थी, लेकिन कौम के वसी सरमुफाद में उन्होंने सोचा कि वो पीएमएलएन के साथ 2024 के इलेक्शंस जो है उसमें हाथ मिलाएंगे, जो कि बड़ी खुश वाली होने वाली बात है, और इस तरह से जो है हम मिलके काम करेंगे और कैबिनेट का साइज भी छोटा रखेंगे। इसके अलावा उन्होंने एमक्यूएम की जो डिमांड थी उसको भी एंडोर्स करते हुए कहा कि एक कॉन्स्टिट्यूशनल अमेंडमेंट लाने की जरूरत है ताकि जो लोकल डिस्ट्रिक्ट गवर्नमेंट की बॉडीज हैं उनको एम्पावर किया जा सके, जैसे कि कराची में और दूसरे बड़े शहरों के अंदर, ताकि गवर्नेंस जो है वो नीचे तक आ सके जैसे कि दूसरी दुनिया के अंदर होती है। वो कहते हैं जी कि अगर ये गवर्नमेंट फेल हुई तो ये इसमें पूरे का पूरा कोलिशन जो है वो सफर करेगा। और जब उनसे पूछा गया, मीडिया ने पूछा कि जी आप जो है कब फेडरल जो कैबिनेट है उनके मिनिस्टर्स के नाम बताएंगे, तो उन्होंने कहा जी अभी मैं कुछ नहीं बता सकता। इसके अलावा उन्होंने शहबाज शरीफ साहब की भी बहुत ज्यादा तारीफें की, उन्होंने कहा कि उनके पास एक वायबल इकोनॉमिक प्लान है और वो साइकिलों पर चढ़ चढ़ के सारे जो पाकिस्तान के चक्कर नहीं लगा रहे थे, और उन्होंने जो है गवर्नर हाउसेज को यूनिवर्सिटीज में नहीं चेंज किया, 10 मिलियन जॉब्स का जो है वो वादे नहीं किए, 5 मिलियन घर बनाने के, और अंडे और मुर्गियां और भैंसे उनकी उन्होंने सियासत नहीं की, उन्होंने सीधा सीधा एक इकोनॉमिक प्लान दिया। जाहिर है कि वो इतराज कर रहे थे पीटीआई के इमरान खान साहब के ऊपर।
यू आर लिस्निंग टू WTOR 770 AM यंगस्टाउन टोरंटो।
अच्छा जी, ईसीपी ने कहा था कि जो प्रेसिडेंशियल इलेक्शंस होंगे वो मार्च 9 को होंगे, तो मार्च 9 के प्रेसिडेंशियल इलेक्शन से पहले जरदारी साहब ने फोन जो है वो घुमाने शुरू कर दिए हैं। तो आज उन्होंने जो पहला फोन घुमाया है वो एमक्यूएमपी के कन्वीनर डॉक्टर खालिद मकबूल सिद्दीकी को कहा, और उसको कहा पायन साढ़े नाल खड़े रहो या साढ़े पीछे खलोते रहो हैं जी। और इसके अलावा उन्होंने कहा जी जरदारी साहब ने कि जो है वो ہم جو ہے مل کے کام کریں گے. اور جو صدیقی صاحب ہیں انہوں نے کہا ہاں جی میں آپ کے ساتھ کچھ زیادہ وعدہ نہیں کر سکتا, ہم انشاءاللہ آپ کو ضرور سپورٹ کرنے کی کوشش کریں گے, مگر مجھے اپنی پارٹی سے جو ہے وہ پوچھنے کی ضرورت ہے اور میں ان سے کنسلٹ کروں گا. انہوں نے کہا جی کہ آپ ہمارے ساتھ اگر مل کے ہمیں انڈورس کریں گے تو ہم گورنمنٹ چلا سکیں گے. پی 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 جو ہے انہوں نے زرداری صاحب کو پریزیڈنٹ کی سیٹ کے لیے نامنیٹ کیا تھا, اور پختونخوا ملی عوامی پارٹی کے چیف محمود اچکزئی جو ہیں ان کو پی ٹی آئی بیک سنی اتحاد کونسل نے جو ہے وہ سپورٹ دی ہے. تو اب ان دونوں کے بیچ میں مقابلہ ہوئے گا تو دیکھیں گے کون جیتیں گے, لیکن ظاہر اسٹیبلشمنٹ چاہتی ہے کہ زرداری صاحب کو جتایا جائے کیونکہ سیٹیں مل ونڈ کے کھڑے ہیں جی. تو ظاہر ہے تو اچکزئی صاحب جو ہیں اب وہ مجھے نہیں لگ رہا کہ ان کو جیتنے دیا جائے گا. بہرحال ایسے ہے. اور جناب پاکستان کے مختلف ایریاز میں گلگت بلتستان اور بلوچستان خاص طور پہ کوئٹہ کے اندر بے تحاشا رینز ہو رہی ہیں, اور اس کی وجہ سے بہت زیادہ لوگ جو ہیں وہ سٹرینڈڈ ہیں. سنو فال بھی بے تحاشا ہو رہی ہے وہاں پہ, اور بڑے فریزنگ ٹیمپریچرز ہیں. بہت سارے جو کے پی کے علاقے ہیں اس میں تو بے تحاشا رین ہو رہی ہے, اور جو گلگت بلتستان ہے وہاں پہ رین کے ساتھ ساتھ سنو فال کی وجہ سے بہت ہی مشکلیں ہیں. پاکستان میٹرولوجیکل ڈپارٹمنٹ کے مطابق 22 ملی میٹر رین ہوئی ہے خیبر پختونخوا کے دروش ایریا کے اندر, 17 ملی میٹر اپر دیر میں, 15 ایم ایم ان میر خان, 12 ایم ایم ان سیدو شریف, 6 ایم ایم ان مالا جبر جبا اور چترال میں, اور بہت زیادہ جو بلو مائنس ڈگری ٹیمپریچرز دیکھے گئے ہیں وہ کلام کلات, کوئٹہ, مالم جبا, استھور, سکردو, موپس, میرخانی کے